तो बाज ऐसी होंगी जो ये अहकामात सुनेंगे और कहेंगे मेरे रब का हुक्म तो बस उसका हुक्म है तो मेरी सारा आंखों पे, और बाज दूसरी ऐसे कहेंगे हाय ये क्या, अब ये भी मना है, अब ये भी नहीं कर सकते। बाज लोग ऐसे पूछते, एक स्टूडेंट थी तो उसको जब पता चला या आईब्रोज का तो मेरे पास आई, कहते अब ये भी मना हो गया हमारे ऊपर। हमें फिर होता है हम ये नहीं कहते कि फौरन हम मान लें, हाँ ये मेरे अल्लाह का हुक्म है, शुक्र है आज मुझे पता चल गया। हमारे दिलों में जब तंगी होती है ना तो हमें लगता है कि जैसे पहले ही हम फंदे में फंसे हुए, अब ये एक और फंदा मेरे गले में आ गया। तो इन एकामात का मकसद क्या है अल्लाह ताला ने आगे बता दिया, इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुमुर रिज्सा अहलल बैत, ए अहले बैत, इनका मकसद ये है कि अल्लाह चाहता है कि तुमसे नापाकी को ले जाए, तुमसे नापाकी को दूर कर दे। यानी अल्लाह ताला ने ये अहकामात इसलिए नहीं नाजिल फरमाए कि वो तुम्हें कुछ तंग करना चाहता है, तुम्हें मुश्किल में डालना चाहता है, तुम्हें एक मुशक्कत में आए, हमसे तो किया भी नहीं जाता था और ये हमारे ऊपर अहकामात लागू हो गए। नहीं, अल्लाह ताला इस यानी ये क्या चीज है, रिज्क क्या चीज है, रिज्क का माना कुरान में गुनाह के माने में भी किया गया है, पलीदगी के माने में भी किया, निजासत के माने में भी किया। तो यहाँ पे मतलब है कि हर वो चीज जो इंसान की तबीयत उससे नफरत करे वो रिज्क है, जिससे तबीयत नफरत करे ना वो रिज्क है। यानी अल्लाह ताला तुमसे जाहिर और बातिन की हर तरह की निजासत को दूर करना चाहते हैं, ये निजस चीजें हैं, ये निजस काम है, इन चीजों से तुम्हें दूर रखना चाहता है, सुभान अल्लाह, तुम्हें पाक करना चाहता है। तो इसको अपने लिए मुसीबत ना समझो। अब चाहे वो जाहिर में क्या है, आवाज है, लिबास है, बातनी तौर पे क्या है, अल्लाह से ताल्लुक है, नमाज है, यहाँ पे जकात है, इताअत है, जिन जिन चीजों से इंसान पाक होता है, तो अल्लाह ताला तुम्हें पाक करने के लिए ये सब काम दे रहा है। अहलल बैत यानी अहले बैत में आप सल्लल्लाहु अलैहि वसल्लम की अजवाज आ गई। वैसे शिया लोग ज्यादातर कहते हैं कि अहले बैत जो है वो आप सल्लल्लाहु अलैहि वसल्लम और आपकी जो बेटी हजरत फातिमा, हजरत अली और हुसैन और हसन रजी अल्लाह ताला अन्हुमा, ये सब हैं जो अहले बैत हैं। सिर्फ वो ये नहीं मानते कि आपकी अजवाज भी अहले बैत है, जबकि कुरान में इसकी दलील है, यहाँ पे अहल बैत अजवाज मुतहरात को कहा गया। तो देखें, गंदगी या पलीतगी या कोई नापाकी की चीज कपड़े पे लग जाए तो इंसान गवारा नहीं करता, कहता जल्दी इसको साफ कर लूं, धो लूं। और अगर इंसान के अल्लाह अकबर इंसान गुनाह कर देता है ना तो वो भी दाग धब्बे हैं, वो भी एक रिज्स है। इस रिज्स में अल्लाह ताला नहीं चाहता कि इंसान पड़े, क्योंकि ये रिज्स, ये जो गुनाह है ना, ये दिल को दागदार कर देते, मैला कर देते, काला कर देते, फिर इसमें नूरे ईमान नहीं दाखिल होता, दिल सख्त हो जाता है, नेकी करने का जी नहीं चाहता था, गफलत छा जाती है, अल्लाह की याद नहीं रहती उस दिल में, नसीहत दाखिल नहीं होती जिस पे ये गुनाहों के धब्बे लग जाते हैं। तो अल्लाह ताला नहीं चाहता कि गुनाहों के धब्बे लगे, इम्प्योरिटीज लगे, चाहे वो जाहिरी हो चाहे वो बातनी हो। वयुतहिरकुम तत्हीरा, अल्लाह ताला तो पाक करना चाहता है, साफ करना चाहता है, इसलिए ये काम आ दिए हैं। अल्लाहु अकबर। तो यानी अल्लाह ताला ने बताया कि अल्लाह ताला का तुम्हारे साथ क्या मकसद है ये अहकामात देने का, क्योंकि जब कोई सुनेगा ये अहकामात तो हो सकता है कि किसी के दिल में ये बात आ जाए कि ये मेरे लिए तो बड़ा मुश्किल है, ये क्यों अल्लाह ने अहकामात दे दिए, उसकी फौरन वजाहत कर दी गई। देखें, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है, हदीस में आता है कि बेशक अल्लाह ने तुम्हें इजाजत दी है कि जरूरियात पूरी करने के लिए बाहर निकल सकती हो, मगर जब निकलो तो जाहिलियत की औरतों की तरह जेब व जीनत और जेवरात की सजदत दिखाती भी ना निकलो। ठीक है, आप बताएं कि अल्लाह ताला سے زیادہ ہمارا ہمدرد کون ہو سکتا، اور اس سے زیادہ ہمیں پاک کرنے کے لیے اور ہمیں عذاب سے بچانے کے لیے اور ہماری خیر خواہی کرنے کے لیے کون ہو سکتا؟ اسی وجہ سے اس نے یہ احکامات دیے ہیں، اور ان میں ہماری بھلائی ہے. اس کا کوئی حکم ایسا نہیں ہے جس سے زندگیاں اجیرن ہو جائیں، جس سے مصیبت پڑ جائے، جس سے لوگوں کو نقصان ہو، ایسا کوئی حکم نہیں ہے. اللہ اکبر. اللہ تعالیٰ نے عورت کو ایسا ہی بنایا، اس کے لیے یہی احکامات ٹھیک ہیں. وَذْكُرْنَ مَا يُتْلَى فِي بُيُوتِكُنَّ مِنْ آيَاتِ اللَّهِ وَالْحِكْمَةِ. ازواج کو ایک اور حکم دیا گیا کہ آپ یاد کریں کیا جو پڑھا جاتا ہے تمہارے گھروں میں، اس میں سے من آیات اللہ والحکمت، اللہ کی آیات میں سے اور حکمت میں سے. یعنی قرآن اور حکمت کیا چیز ہے؟ حدیث. اللہ کی آیات یعنی قرآن کریم تو اترتا تھا اور پڑھا جاتا تھا، ان ازواج کے گھروں میں فرشتے اترتے تھے اور ان ازواج کو حکم دیا جا رہا ہے کہ آپ خود بھی یاد رکھو، خود بھی یاد کرو، وَذْكُرْنَا خود بھی یاد کرو ان قرآن اور حدیث کی باتوں کو، اور دوسرا ان کو پھیلاؤ بھی، دوسروں تک بھی پہنچاؤ جو قرآن کی آیات ہیں اور جو تعلیمات آپ صلی اللہ علیہ وسلم نے دی ہیں نا، ان کا ذکر امت کی دوسرے لوگوں سے بھی کرو. تو ازواج مطہرات جو تھیں وہ صحابیات کو بتاتی بھی تھی، ان کے مسئلے آپ صلی اللہ علیہ وسلم تک پہنچاتی تھی، ان کو مسئلے مسائل بتاتی تھی. کئی عورتیں ان کے پاس آتی تھی پوچھنے کے لیے اس کے اندر کیا کریں، اس میں کیا کریں، ان کو ان کی رہنمائی کرتی تھی. کیونکہ نبی صلی اللہ علیہ وسلم کی جو پرائیویٹ لائف تھی، جو گھر کی زندگی تھی، اس کے بارے میں معلومات ازواج مطہرات سے زیادہ تو کسی کو بھی نہیں تھی نا، کہ آپ صلی اللہ علیہ وسلم رات کو کیا کرتے ہیں، آپ صلی اللہ علیہ وسلم رات کو کب اٹھتے ہیں، کیسے نماز پڑھتے ہیں، کیا کرتے ہیں، گھر میں آپ کا معمول کیا، گھر میں کیسے رہتے ہیں، ایز ہسبینڈ کیسے ہیں، یہ ساری چیزیں ازواج سب سے زیادہ جانتی ہیں. تو گھر کی پوری زندگی جو تھی وہ ان کے سامنے تھی کھلی ہوئی کتاب کی طرح. اب باہر کی زندگی میں تو اور بھی کئی صحابہ ہیں، بہت سارے آتے تھے، جاتے تھے، دیکھتے تھے، پر گھر کی پرائیویٹ لائف میں تو ہر کوئی نہیں آ سکتا. اس میں آپ صلی اللہ علیہ وسلم کی زیادہ شادیاں کرنے کی بھی حکمت ایک یہ تھی کہ یہی ازواج پھر آگے ان تعلیمات کو پہنچائیں. تو ان کو کہا گیا کہ آپ آگے بھی پہنچاؤ، خود بھی آپ ذکر کرتی رہو، یعنی تمہارے گھروں میں جو اللہ کی آیات گونجتی ہیں ان کا تذکرہ کرو، لوگوں میں عام کرو. اور یہ کام دیا اللہ تعالیٰ نے ازواج مطہرات کو، سبحان اللہ، تعلیم کا کام. اور واقعی پھر آپ صلی اللہ علیہ وسلم کے بعد آپ کو پتا ہے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے تو یعنی عورتوں میں سب سے زیادہ جو احادیث روایت کی گئی ہیں وہ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کی طرف سے کی گئی ہیں. ان کے پاس اتنا علم تھا کہ بعض دفعہ تو ان کے اپنے والد ان کے پاس آتے تھے کوئی مسئلہ پوچھنے کے لیے، اور باقی صحابہ کرام ان سے رہنمائی لیا کرتے تھے. اور انہوں نے بہت ساری آپ صلی اللہ علیہ وسلم کی جو باتیں تھیں وہ لوگوں تک پہنچائی ہیں. آج لوگ کہتے ہیں نا عورت کو دین پڑھنے کی کیا ضرورت ہے، عورت کو پڑھانے کی کیا ضرورت ہے، عورت کا کیا یہ کام ہے. تو قرآن کی تبلیغ اور تعلیم یہ عورتوں کا بھی کام ہے، یہاں پہ ہمیں پتہ چلتا ہے، کیونکہ یہ کام اللہ تعالی نے ازواج مطہرات کے ذمے کیا تھا. اور ذکر میں خود پڑھنا بھی آتا ہے، میں نے آپ کو بتایا نا کہ چرچا کرنا بھی آتا ہے. تو جب مسلمان عورتوں کے لیے امہات میں نمونہ ہے، تو جب انہوں نے یہ کام کیا آگے پہنچانے کا، تو کیا باقی عورتوں کو نہیں کرنا چاہیے؟ اور باقی عورتوں کے لیے دین سیکھنا ضروری نہیں ہے؟ اگر دیکھ لیں آج کے وقت کے اندر باقی سب چیزوں میں عورتوں کو کہا جاتا ہے کہ وہ پڑھائی بھی کریں، یہ دوسری سیکولر تعلیم بھی لیں، جاب بھی کریں، یہ بھی کریں، مگر جہاں دین کی تعلیم کا بات آ جاتی ہے وہاں پہ کہتے ہیں اس کی کیا ضرورت ہے. ویسے چاہے عورتیں بازاروں میں گھومتی پھریں سارا سارا دن، ویسے چاہے پورا دن جاب میں لگی رہیں، वैसे चाहे कुछ करने में, अगर कोई दिए में सीखने सिखाने में लग जाता तो कहते ये कहाँ पे लिखा हुआ, ये कहाँ पे है, यहाँ पे क्या है, फिर ये क्या कहा जा रहा है। जो काम हमारे करने का नहीं थे वो तो हम कर रहे हैं, और जो करने के काम थे उनकी तरफ तवज्जो ही नहीं। अल्लाहु अकबर। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा के बारे में आता है कि उनके बाद गुफ्तगु ऐसी होती थी कि सहाबा फरमाते थे कि हमने बड़े बड़े सहाबा को अबू बकर सिद्दीक का खुतबा सुना, उमर का खुतबा सुना रज़ी अल्लाह ताला अन्हुमा, मगर जो वजाहत हज़रत आयशा की बात में होती वो किसी की भी नहीं होती। और भी अजवाज से आगे नरेट हुई हुई है कई अहादीस, तो अपनी जिंदगी का कुछ ना कुछ हिस्सा जरूर औरतों को भी निकालना चाहिए जिसमें अल्लाह की बात को सीखें, किसी ना किसी को सिखाने के लिए भी। तो अल्लाह ताला ने फरमाया इन अल्लाह काना लतीफन खबीरा, अल्लाह ताला लुत्फ व करम करने वाला है, उसका ये बड़ा लुत्फ व करम है कि अजवाज मुतहरात के घरों के अंदर ये आयात पढ़ी जाती हैं और उतरती हैं और हिकमत की बातें होती हैं। जाहिर है फर्स्ट हैंड तो वही थी जो आप सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से हिकमत नबी की बातें सुनती थी, और इससे पता चलता है कि हदीस भी एक चीज है, पहले भी आया इताअत अल्लाह की और रसूल की, और यहाँ पे भी हिकमत में हदीस की बात आ गई। अब जो लोग हदीस को ही ना माने और कहें कि हम हदीस को कोई समझते ही नहीं है कि कुछ है, तो वो इताअत रसूल की कैसे करेंगे ये पहले बताएं। अल्लाह की इताअत तो वो कह देंगे कि चलो हम कुरान पढ़ के कर लेते, रसूल की इताअत कैसे करेंगे? और जो यहाँ पे कहा गया कि ये जिक्र करें हिकमत को, तो वो किस चीज का जिक्र करेंगे जब हदीस को ही नहीं मानते, तो किस चीज को सीखेंगे और फैलाएंगे? तो उनके तो घरों में ये थी, आज हमें अल्लाह ताला ने हमारे घरों में ये तालीम का इंतजाम किया है, इसके ऊपर भी अल्लाह ताला का शुक्र अदा करना चाहिए और इसको सीखने का इतमाम करना चाहिए, आगे पहुंचाने का इतमाम करना चाहिए। फिर आगे हम देखते हैं कि 10 सिफात अल्लाह ताला ने बयान फरमाई हैं, और उन 10 सिफात में एक मोमिन की तस्वीर हमें दिखा दी है कि एक मोमिन और एक मोमिना कैसे प्यारे होते हैं, उनके अंदर क्या चीजें होती हैं। अगर आपने पहचानना है कि ये मोमिन है, ये मोमिना है, या आपने खुद ये बनना है, आपका शौक है कि मैं मोमिना बनूं, मैं मोमिना कहलाऊं, तो अपने अंदर इन सिफात को पैदा करना होगा। ईमान वाला ऐसा होता है। ये 10 सिफात कैसी हैं? एक तो पहले आपको बता दूं कि बाज औरतें आप सल्लल्लाहु अलैहि वसल्लम के पास आई और उन्होंने कहा कि मर्दों के बारे में तो कुरान में बहुत है कि मर्द इनका जिक्र आता है कुरान में, लेकिन औरतों का कोई जिक्र ही नहीं किया जाता। तो इसके ऊपर ये आयत उतरी, ये आयत उतरी, ये एक जगह पे आता है कि हजरत उम्मे सलेमा ने ये कहा था, और वो ही फरमाती हैं कि एक दिन फिर मैं अपने घर में बैठी हुई थी, अपने सर के बाल सुलझा रही थी, जो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम की आवाज मिंबर पे सुनी, मैंने बालों को तो यूं ही लपेट लिया और हुजरे में आकर आपकी बातें सुनने लगी। तो आप उस वक्त यही आयत तिलावत फरमा रहे थे जो अभी हम पढ़ने वाले हैं। इनमें पहली चीज जो कि एक ईमान वाले में होती है, ऐसे इंसान में जिसके लिए अल्लाह ताला ने मग़फ़िरत तैयार कर रखी और बहुत बड़ा अजर अल्लाह ताला उसको देगा, उस इंसान में पहली सिफत क्या होती है? वो पहली सिफत इन्नल मुस्लिमीन वल मुस्लिमात, बेशक मुस्लिम मर्द और मुस्लिम औरतें। औरतों का देखें, यहाँ पे सारी सिफात में औरतों का भी साथ साथ जिक्र आएगा। इससे हमें ये पता चलता है कि कुरान में वैसे तो जहां पे भी मर्दों का जिक्र आता है वहां पे औरतें शामिल होती हैं, इंक्लूडेड होती हैं। ये नहीं कि अगर अकीमुस सलाह आ गया کہ نماز قائم کرو تو یہ مردوں کے لیے صرف کیونکہ جمع مذکر کا صیغہ ہے، نہیں اس میں عورتیں شامل ہیں۔ یہاں پہ خاص طور پہ الگ سے بھی بیان فرما دیا گیا تاکہ یہ آپ کو بتا دیا جائے کہ عورتوں اگر تم بھی یہ کام کرو گی تو تمہیں بھی اتنا ہی اجر ملے گا جتنا کو مرد کرے گا تو اس کو ملے گا۔ ایسا نہیں ہے کہ مرد کریں تو اس کو 10 گنا اجر، عورت کرے تو اس کو 5 اجر، ایسا نہیں ہے، اتنا ہی تمہیں بھی ملے گا۔ تو اس میدان میں سب کے لیے جگہ ہے کہ کوئی جو جتنی تیز دوڑ لگانا چاہے، جو جتنا بھی کرنا چاہے، مقابلہ کرنا چاہے، آگے نکلنا چاہے وہ نکل سکتا ہے، چاہے تو عورتیں مردوں سے بھی آگے نکل سکتی اس میدان میں۔ تو باقی ہم ان چیزوں کے پیچھے پڑے رہتے ہیں، اچھا آدمی تو مسجد جا کے نماز پڑھ سکتے ہیں، ان کو 25 گنا جماعت کا اجر ہے، ہمارا تو ہے نہیں، اب ہم کیا کریں، جمعہ گا ان کو اتنا ہے، ہمارے پر تو یہ نہیں ہے، تو ہم اب کیا کریں۔ تو جو چیزیں آپ کر سکتے ہیں اللہ تعالیٰ نے قرآن میں بتا دی ہیں، آپ ان چیزوں کو کرو نا۔ ہم انہی چیزوں کی طرف کیوں نظر رکھتے ہیں کہ وہ جو ان کو دی گئی، وہ ان کو دی گئی ہیں، آپ کو بھی ایک بچے پیدا کرنے پہ، اس کو دودھ پلانے پہ، اس کو پالنے پوسنے پہ کتنا اجر ہے، وہ ان کو نہیں مل رہا۔ اس لیے دونوں کے الگ الگ جو ان کے رول ہیں اس کے مطابق ان کے اس میں اجر ہیں، مگر کچھ چیزیں جو کامن ہیں سب کے لیے، کوئی بھی کر لے تو ٹھیک، وہ یہ خصوصیات ہیں کہ مسلم مرد اور مسلم عورت، والمؤمنین والمؤمنات، مومن مرد اور مومن عورتیں۔ اب جہاں پر قرآن میں مسلم کا لفظ آتا تو اس میں مومن خود بخود ہوتا ہے، یا مومن کا لفظ آتا تو اس میں مسلم ہوتا ہی ہے، ٹھیک ہے، لیکن جس جگہ پہ مسلم اور مومن دونوں ساتھ ساتھ آ رہے ہیں تو اس کا مطلب کوئی تو فرق ہوگا، کچھ چیز تو ہے۔ میں نے آپ کو کیا بتایا ابھی، اس بات کو ذرا غور سے نوٹ کر لیں کہ جہاں جہاں پہ مسلم یا مومن اکیلے اکیلے آئیں تو دونوں میں دوسرا ہوتا ہی ہے، مسلم میں مومن، مومن میں مسلم، مگر جہاں یہ دونوں آ جائیں تو اب دونوں ایک چیز تو نہیں ہو سکتے، کوئی تو فرق ہوگا دونوں میں۔ تو کیا فرق ہے اسلام میں اور ایمان میں، یا مسلم ہونے میں یا مومن ہونے میں، کیا فرق ہے؟ یا آپ کو پتا ہے آج تک کہ اب ہم 22nd پارے پہ آ گئے، مسلم اور مومن الگ الگ ذکر کیے گئے ہیں، ان میں کیا فرق ہے؟ فرق یہ ہے مسلم وہ ہے جو سبمٹ کر دیتا ہے، جھکا دیتا ہے اپنے آپ کو، یعنی ایکسٹرنل سبمیشن جس کو کہیں، باہر طور پہ اپنے آپ کو جھکا دیتا ہے، اپنے کہتا ہے زبان سے اشہد ان لا الہ الا اللہ واشہد ان محمد رسول اللہ، اور یہ اقرار کرنے کے بعد فرائض کو پورا کرتا ہے، نماز، روزہ، زکوٰۃ، حج، یہ سب کرتا ہے، یہ مسلم کہلائے گا، ٹھیک ہے۔ لیکن مومن جو ہے، ایمان جو ہے، اس کا تعلق دل کے اندر سے ہے، دل کے اندر کا تو پتہ کسی کو بھی نہیں نا۔ اسلام جو تھا وہ ظاہری چیزوں کے اوپر تھا، ظاہری اوبیڈینس، ظاہری سبمیشن، ظاہری طور پہ یہ سارے کام کرنا جو فرائض کے ہیں یہ کرنا، مگر اب دل میں اس کو کتنا یقین ہے کہ اللہ ایک ہے، اللہ کے ہاتھ میں سب کچھ ہے، وہ کتنا فرم بلیف رکھتا ہے کہ اللہ یہ دینے والا، اللہ یہ لینے والا، اللہ یہ جو ہر چیز پر قادر ہے، اللہ تعالیٰ کی صفات کے اوپر، اللہ کی ذات پہ، اس میں کسی قسم کا شرک نہ ہو، کسی قسم کا شک نہ ہو، کسی قسم کا شبہ نہ ہو، یہ پھر ایمان بنتا ہے، یہ ایمان ہوگا پھر انٹرنل، یعنی جو اندر ہے نا وہ ایمان ہے، جو ایکسٹرنل ہے وہ اسلام ہے۔ یہ ہو سکتا ہے کہ کوئی مسلم تو ہو لیکن مومن نہ ہو، اوپر اوپر سے تو کلمہ پڑھ کے اور مسلمانوں کے ساتھ ساتھ پھر رہا ہے، نمازیں بھی کر رہا ہے، لیکن اندر اس کے ایمان ہے ہی نہیں، اندر اس کی شکوک و شبہات ہے، اندر اس کی کچھ اور چیزیں۔ اور یہ بھی ہو سکتا ہے کہ کوئی مومن ہو لیکن مسلم نہ، کہ اندر ہے یہ کہ اللہ ایک ہے لیکن اقرار نہیں کرتا، چاہے کسی، جیسے ابھی میں آپ کو میں نے بتایا بنو قریظہ کا، کہ انہوں نے کہا کہ یہ سچے نبی ہیں لیکن ہم نے نہیں ماننا۔ تو دونوں ضروری ہیں اسلام کے لیے، دونوں ضروری ہیں دین کے اندر داخل ہونے کے لیے، دونوں ضروری ہیں کامیابی کے لیے، ایمان بھی ضروری ہے اور اسلام بھی ضروری ہے. یہ نہیں ہم کہہ سکتے ہاں دیکھیں دل کے اندر تو وہ بھی ایک خدا کو ہی مانتے تو چلو پتہ نہیں یہ بھی مسلمان ہی ہوگا یہ بھی نجات پا جائیں گے، جی نہیں ایسا نہیں. دل میں وہ جو بھی ہوتے ہوں یا وہ منہ سے کہتے ہوں ہاں جی ہم بھی ایک، اصل تو سارے ہی ایک خدا کو مانتے ہیں تو ہم سارے ایک ہو گئے کیا؟ نہیں نہیں نہیں، سب ایک نہیں ہوئے، وہ الگ ہیں. جو یہ کہہ رہا ہے یہاں آخر میں تو ایک ہی ہے، اگر جب تک وہ کلمہ نہیں پڑھ لیتا اس وقت تک مسلم نہیں ہو جاتا. والقانتین والقانتات، فرما بردار مرد اور فرما بردار عورتیں. ابھی تو فرما برداری ہماری اسی میں پتہ چل جائے گی کہ ہم یہ جو آیتیں ابھی پڑھی ہیں اسی میں کتنی فرما برداری کر لیتے ہیں، اطاعت کرتے ہیں اللہ کی، اطاعت کرتے ہیں رسول کی، تبرج کرتے ہیں، باہر جاتے ہیں، بیوت کے اندر رہنا پسند کرتے ہیں، ذکر کرتے ہیں جو اللہ تعالیٰ کی آیات ہیں ہمارے گھروں کے اندر پڑھی جاتی اور جو حکمت ہے. فرما بردار یعنی اللہ کے حکموں کو سن کے کہہ دینا، سمعنا واطعنا، ہم نے سن لیا ہم نے مان لیا، اس کے اوپر آگے کوئی چونچ رہا نہیں ہے، اس کے اوپر آگے یہ نہیں ہمارے یہ ہے یہ کیوں دے دیا حکم، ہمیں یہ پسند نہیں ہے، ہم آج کل کیسے یہ کر سکتے ہیں، یہ تو چل ہی نہیں سکتا، یہ فرما برداری نہیں ہوتی. جو انسان ایمان اور اسلام میں داخل ہو گیا جس کے اندر یہ دونوں چیزیں آ گئیں، لازمی ہے کہ اس کے بعد وہ ضرور فرما برداری اختیار کرے گا. یہی تو ثابت کرے گی کہ واقعی اس کا ایمان کا دعویٰ سچا ہے، اس کا اسلام کا دعویٰ سچا ہے، اور اگر زبانی دعوے ہی ہیں اور فرما برداری کچھ نہیں. جو اکثر آج ہمارے اندر ہے کہ زبانی دعوے تو جتنے مرضی کرا لو، ہم سے باتیں جتنی مرضی کرا لو کہ ہم سب کہیں گے کہ ہم تو بس اللہ رسول کی خاطر ہم تو یہ کرنے کو تیار ہیں، وہ کرنے کو تیار ہیں، ہم تو ایسے کر دیں گے، ہمیں تو محبت ہی ان سے بہت ہے، لیکن جس وقت ان کے حکموں کی بات آتی ہے تب ہمارے سامنے ہماری خواہشات کھڑی ہو جاتی ہیں، ہمارے موڈ کھڑے ہو جاتے ہیں، ہمارے حالات کھڑے ہو جاتے ہیں، اور ہم طرح طرح کے بہانے بنا کے ان سے نکلنا چاہتے ہیں. تو یہ کیسے ہم اپنے ایمان کے دعوے کرتے ہیں اور اسلام کے دعوے کرتے ہیں؟ مومن اور مسلم تو فرما بردار ہوتا ہے، اعتراف بھی کر لیا اور دل میں اگر یقین بھی ہے واقعی ہے تو فرما برداری تو خود بخود آ جائے. مومن ہو ہی نہیں سکتا کہ اللہ کا نافرمان ہو. تو جو فرما برداری ہے وہ کس چیز میں ہوگی؟ جو حکم اللہ نے دے دیا اس کو مان لینا، جس سے روک دیا اس سے رک جانا، امر بالمعروف و نہی عن المنکر، یہ ہے فرما برداری. جو امر جو جس چیز کا حکم دیا گیا اس کے سامنے وہ حلال ہے اس کو حلال ماننا، جو حرام ہے اس کو حرام ماننا. تو یہ ہے تیسری صفت ایک ایمان والے کی. والصادقین والصادقات، سچے مرد اور سچی عورتیں. نبی صلی اللہ علیہ وسلم سے زیادہ سچا کون ہوگا؟ جن کو کافر بھی مان جائیں کہ یہ اتنے سچے ہیں، ان کی سچائی کے اوپر ان کو یعنی آپ صلی اللہ علیہ وسلم کی ایس پیغمبر مخالفت کی، لیکن وہ یہ نہیں کہہ سکتے تھے کہ یہ جھوٹے ہیں. صحابہ کبائر میں ایسے ایسے بھی تھے صحابہ جنہوں نے جاہلیت کے زمانے میں بھی کبھی جھوٹ نہیں بولا تھا. تو سچائی نہ ایمان کی نشانی ہے اور جھوٹ جو ہے منافقت کی نشانی ہے. پتا ہے نا منافق کی جو نشانیاں بیان کی گئی ہیں کہ منافق جھوٹا ہوتا ہے، جھوٹ بولتا ہے.